अगला टॉपिक देखिए जिसके बाद आप वाकई खुश होंगे, और वो क्या है कि अल्लाह से राज़ी रहिए, रज़ा जोई। रा दिया तब मर दिया, सहाबा का लक़ब देखिए, रदी अल्लाहु अन्हु व रदुवन ज़ालिक लिमन खशिया रब्बा। तो रज़ा जोई के खुशगवार समरात, आप अल्लाह की रज़ा को अपनी रज़ा बना कर देखिए, क्या खूबसूरत दोस्ती होती है। फिर आपको बड़े से बड़े गम से भी कुछ फ़र्क नहीं पड़ेगा। तो रज़ा जोई के बहुत ज़्यादा ईमानी समरात हैं जिनके ज़रिए बंदा मुकामात बुलंद हासिल कर लेता है, ईमान और यकीन में पुख्ता हो जाता है, एतिकाद में साबित कदमी आती है, और अपने अक़वाल आमाल और अहवाल में वो सच्चा हो जाता है। और कमाल बंदगी क्या है, ये जो हम कहते हैं ना या का नाबुदू, कम अज़ कम 17 टाइम तो एक दिन में कहते हैं ना, 24 घंटे के अंदर चले, तो है क्या ये बंदगी का कमाल? ये है कि जो अहकाम शाक गुज़रें वो भी बजा लाए, यानी जो हुक्म मुश्किल भी लगते हैं ना उनको भी कर गुज़रिए। अगर ऐसा होता कि सारे अहकाम खुशगवार होते तो अबूदियत से बईद तर बात होती, जो सब्र तवक्कुल रज़ाबंदी आजजी और मुख्ताजगी ज़िल्लत और खुदू से हासिल होती है। यानी बंदे को इन सारी चीज़ों से जो फ़ायदे होने थे फिर वो कैसे मिलते? देखिए ना, सारा कुछ आपकी मर्ज़ी का हो तो क्या होता, बिगड़ जाते, जैसे बच्चे बिगड़ जाते हैं जब आप उनकी हर बात मानते हैं। हम चाहते हैं हमारे बच्चे तो हमारी बात माने और अल्लाह हमारी माने, यानी हम अल्लाह से भी अपनी ही मनवाना चाहते हैं। खुए तस्लीम यानी खुश रहने की आदत, और रज़ा ये नहीं कि तबीयत के लिए खुशगवार बात हो इस पर राज़ी हो, बल्कि ये है कि जो अमूर तबीयत पर गिरां गुज़रें इन पर रज़ामंदी हो, क्योंकि अल्लाह ताला की तकदीर में बंदे का कोई इख्तियार नहीं कि जिसे पसंद करे ले ले, जिसे नापसंद करे छोड़ दे, बल्कि सारा इख्तियार सिर्फ़ और सिर्फ अल्लाह रब्बुल आलमीन को हासिल है, जो ज़्यादा इल्म वाला सबसे बड़ा और आला बरतर आलिमुल गैब और चीज़ों के इंजाम और असरार, यानी अवाकिब असरार होते हैं छुपी हुई बातें, राज बाद में क्या होने वाला है, रिजल्ट्स इंजाम, इन सब को सबसे ज़्यादा जानने वाला है। क्या कहते हैं आप इसको, आलिमुल गैब व शहादा। तो फिर क्या हुआ कि अल्लाह से राज़ी रहने के खूबसूरत से फल मिलते हैं। क्या मिलते हैं, ज़रा सा दोहराइए इन चीज़ों को। कमाल बंदगी का तकाजा क्या है? पहला तकाजा ये कि दीन का कोई हुक्म मुश्किल लगे या आसान करके रहिए, और जो अल्लाह की तरफ से गम तकलीफ दुख भी आए ना उसमें भी खुश रहिए, सब्र कीजिए, तवक्कुल कीजिए, आजजी और मुख्ताजी का सबूत दीजिए अल्लाह के आगे कि या अय्युहन्नास अंतुमुल फुक़राउ इलल्लाहि वल्लाहुल गनीयुल हमीद। सूरह फातिर में अल्लाह कहते हैं लोगों तुम सब फ़कीर हो मेरे आगे। और इसी तरह खुए तस्लीमो रज़ा का पैकर बने, यानी तस्लीमो रज़ा, रा दिया तो मर दिया, अल्लाह जो आप चाहें। आप अपने ऊपर लेकर देखें, आपको अपने बच्चों में कौन सा अच्छा लगता है जो आपकी हर बात पे कि ठीक है अम्मी? तो जब आप अल्लाह के हुक्मों पे ऐसे होंगे अल्लाह को कितना प्यार आएगा। और एक और ज़रूरी चीज़ है, एतिकाद में सच्चे हो जाएं। ये ला इलाहा इल्लल्लाह के जो दावे करते हैं ना, झूठे दावे ना हो, हकीकत में ये दावे हों। और कुछ और पढ़ते हैं ज़रा सा, अगली चीज़ रज़ा बिलकदा। क्या मतलब है, तकदीर पे राज़ी रहिए। इंसान को ख्याल रहना चाहिए कि तमाम हालात में अल्लाह से रज़ा जोई से अल्लाह भी इससे राज़ी हो जाता है। अगर वो थोड़े रिस्क पर राज़ी होगा तो अल्लाह इसके थोड़े से अमल को कबूल करेगा। हाईलाइट करें इसको। हम कहते हैं अल्लाह हमें ज़्यादा दे, तो अगर अल्लाह ने भी ये कह दिया फरिश्तों इससे ज़रा बड़े बड़े अमल देखना, छोटे छोटे इसके रहने दो। जब तमाम हालात में बंदा राज़ी होगा तो अल्लाह भी इसकी फरियाद सुनेगा, यानी जो खुशियों में अल्लाह को याद रखता है अल्लाह गम में उसकी जल्दी सुनता है। चुनाचे मुखलसिन का कलील अमल भी अल्लाह ने कबूल किया, तो दुआ कीजिए कि अल्लाह हमें मुखलिस बना दे, बखिलाफ मुनाफिकीन के कि इनका ज़्यादा कम सब अमल सब इकारत गया। सूरह मोहम्मद पढ़ लीजिए, आमाल के बातिल होने का जिक्र है, हफ्ते आमाल, क्योंकि वह अल्लाह की वही और रज़ामंदी से कराहत करते थे इसलिए अल्लाह ने इनके आमाल ज़ाया कर दिए, तख बता आमालहुम। यही रेफरेंस है इधर भी। तो क्या पता चला, राज़ी रहिए। तकदीर का शिकवा करके इंसान क्यों खुद को दुखी करे, سوال یہ ہے کہ اگر ہم راضی با قضا ہوں گے یا تقدیر پہ راضی ہوں گے تو اس کے کیا اثرات ہوں گے، کیا ایفیکٹس ہوں گے ہماری طبیعت میں؟ پہلی بات ہے کہ اللہ کی اطاعت میں لطف آئے گا، ورنہ ہوتا پتہ کیا ہے، ذرا سا دکھ آتا ہے لوگ کہتے ہیں میں نہیں پڑھتی نماز، میں نے نماز چھوڑ دی، نعوذ باللہ تو اور بھی چھوڑ دیجئے، اللہ کو کیا لگے کہ آپ اللہ پہ پریشر ڈالنا چاہتے ہیں؟ کیا نعوذ باللہ آپ کی نماز نہ پڑھنے سے اللہ کی کرسی اور اس کے اقتدار کو کوئی زوال ہوگا؟ کوئی ووٹ ہیں جن کو لینا تھا یا دینا تھا؟ نہیں، ضرورت اس بات کی ہے کہ اللہ سے راضی رہیے، ہر حال میں، ہر جگہ بہترین طریقے سے رہیے، پھر آپ دیکھیے گا کہ آپ کو ملتا کیا ہے، پھر اسی طرح سے آپ دیکھیے کہ قضاء و قدر جب آپ کی زندگی میں ہے، اس کو اللہ کی طرف سے سمجھیے تو اس پہ راضی رہیں گے، مسکینوں سے محبت ہوگی کیونکہ ان کو بھی جو ملا اللہ ہی سے ملا، اللہ کی خوشی عزیز ہوگی آپ کو، اور اگر آپ مخلص ہوں گے تو آپ کا تھوڑا سا عمل بھی قابل قبول ہوگا، یہ بالکل ایسا ہے کہ جو بندہ اپنا ہوتا ہے نا، ٹرسٹ وردی، گھر کا بندہ، آپ کہتے ہیں یہ میرا بندہ ہے، اس کو کچھ نہ کہو، یہ میرا اپنے گھر کا بھیدی ہے، یہ میرا بڑا مخلص ہے، کوئی بات نہیں، سو کے اپنے بچے پہ کتنا مان ہوتا ہے کیونکہ وہ آپ کا بچہ ہے، اس کے برعکس جہاں مان نہیں رہتا، جہاں دراڑ آ جاتی ہے رشتوں میں، وہاں بات بات پہ غلط فہمیاں اور بدگمانیاں بھی آتی ہیں۔ اور پھر مزید تھوڑا سا پڑھتے ہیں، اگلا ٹاپک دیکھیے، جو تقدیر پر راضی نہ ہو وہ بدبخت ہے۔ تقدیر کا شکوہ رنج و غم اور قدورت کا دروازہ ہے، اس کو ہائی لائٹ کیجیے، یعنی جو تقدیر کے شکوے کرتے ہیں نا، ان کے دلوں میں قدورتیں ہوتی ہیں، وہ اللہ سے بھی ناراض ہی ہوتے ہیں، اللہ ان کے لیے کیا کرتا ہے، دل کا چین اور سکون غارت کر دیتا ہے، یہ اللہ سے بدگمانی ہے، ان چیزوں سے تقدیر پر رضامندی ہی نجات دے سکتی ہے، اور آخرت سے پہلے ہی جنت ارضی کا دروازہ کھولتی ہے، اس کو بھی ہائی لائٹ کریں، تسلیم و رضا دنیا کی جنت ہے، آخرت میں جنت بعد میں ملے گی، یاد رکھیے مومن پہلے دنیا کی جنت سے گزرتا ہے پھر آخرت میں جنت ملے گی، اور اللہ کے فیصلوں پہ راضی رہیے تو آپ جنت ہیں، آپ کی زندگی بھی جنت ہے انشاءاللہ۔ چونکہ نفسیاتی سکون تقدیر کے شکوے اور عدم رضا سے نہیں بلکہ تسلیم و رضا کے رویے سے ملے گا، کیونکہ مدبر کائنات حکمت والا ہے جس کی قضاء و قدر پر انگلی نہیں اٹھائی جا سکتی، فلسفی ابن الراوندی ملحد تھا، اس کا قصہ ہے تازہ کیجئے، وہ غریب فقیر تھا، اس نے ایک ایسے جاہل کو دیکھا جو باغات، محلات اور جائیدادوں کا مالک تھا، تو لگا آسمان کی طرف منہ کر کے تقدیر کا شکوہ کرنے کہ میں اتنا بڑا عالم اور فلسفی اور میری یہ درگت اور یہ جاہل اور اتنا ثروت مند یعنی دولت مند، یہ کیسی تقدیر اور کیسا انصاف ہے، نتیجہ کیا ہوا، سوچیے ذرا، ایسے ناشکرے کے ساتھ ہونا کیا چاہیے تھا، اس کی حرما نصیبی اور بدبختی اور ذلت میں اور اضافہ ہوا، یعنی اس سے ملا تو کچھ نہیں، جو تھا وہ بھی چلا گیا، اور اللہ تعالیٰ فرماتے ہیں یقیناً آخرت کا عذاب زیادہ رسوا کن ہے، اس دن ان کی مدد نہ ہوگی۔ تو کیا پتہ چلا کہ جو تقدیر سے راضی نہیں ہوتا اصل میں بدبخت ہوا ہے، اور اس پہ تو پورا پورا سیمینار ہو چکا ہے، ایمان بالقدر، یاد رکھیے تقدیر سے لڑنا نہیں ہے، جھگڑنا نہیں ہے، بس صحیح کی چوائس ہے آپ کے میرے پاس، قبول کرنا ہے، ایکسیپٹ دس۔ سوال لکھیے، تقدیر سے شکوے کریں گے تو نتیجہ کیا نکلے گا؟ پہلی بات، رنج و غم اور قدورت کے دروازے کھل جائیں گے، دل کا چین اور سکون غارت ہو جائے گا، اللہ سے بھی بدگمان ہو جائیں گے، اور نفسیاتی بے چینیوں میں اضافہ ہوگا، اور ذلت اور بدبختی میں اضافہ ہونے لگے گا۔ تو پھر اگلا بھی لے لیجئے کہ رضا مندی کے کیا فائدے ہیں، تو وہ بھی نوٹ کر لیتے ہیں۔ پہلی بات ہے کہ رضا جوئی آدمی کو تمانیت، دل کو ٹھنڈک، سکون و قرار، شکوک و شبہات کے وقت ثبات عطا کرتی ہے، اس کا دل اللہ اور رسول کے وعدوں پر بھروسہ کرتا ہے، اور زبان حال سے کہتا ہے یہ وہ ہے جس کا وعدہ اللہ اور اس کے رسول نے کیا ہے، اور اللہ اور رسول دونوں سچے ہیں، اور ان کے ایمان و اطاعت میں اس چیز نے اضافہ کر دیا۔ تقدیر کا شکوہ دل میں شکوک و شبہات جنم دیتا ہے، جس سے انسان بے چارگی، اضطراب، ذہنی انتشار اور قلق کا شکار رہتا ہے، دل میں سرکشی پیدا ہوتی ہے، اور وہ زبان حال سے کہتا ہے کہ اللہ اور رسول نے ہم سے جھوٹا ہی وعدہ کیا تھا، نعوذ باللہ، سورۃ الاحزاب کی آیت ہے۔ اس قسم کے لوگ جہاں فائدہ دیکھیں گے دوڑ کر آئیں گے، جہاں ان کا حق کا اور قربانی کا مطالبہ ہوگا تو بغلے جھانکیں گے، یعنی کردار کے غازی نہیں، یہ صرف گفتار کے غازی، یہ باتوں میں خوش ہیں۔ خیر پہنچے گا تو مطمئن و شادمان رہیں گے، اور ذرا بھی نے آزمائش ہوئی تو الٹے پاؤں پھر جائیں گے۔ لہذا یہ دنیا اور آخرت کے خسارے میں ہے، جو صاف خسارہ۔ جبکہ رضا بالقضاء سے وہ سکون ملے گا، اس سے زیادہ کا تصور نہیں کیا جا سکتا، کیونکہ جسے سکینت ارزانی ہو اس کے تمام حال احوال درست ہو جائیں گے۔ ارزانی کیا ہوتی ہے؟ سستا، یعنی جو خوش رہنا جان لیتا ہے اللہ اس کو خوش رکھتا ہے۔ شکوہ تقدیر سے سکینت زائل ہوتی ہے، یعنی سب سے پہلے دل سے سکون جاتا ہے، اور اس قدر سکینت کی کیفیت زائل ہوگی اسی حساب سے امن و راحت، سرور اور خوشگواری زندگی سے رخصت ہو جائے گی۔ یعنی سکینت کا نزول بندے پر اللہ کی بہت بڑی رحمت ہے، اور اس کا سب سے بڑا سبب تمام حالات میں تسلیم و رضا کا رویہ ہے۔ شاعر کہتے ہیں کہ تمہاری وجہ سے ہم کو عشق کے کڑوے گھونٹ پینے پڑے، فراق کی آگ میں ہم جلے، لیکن ہم نے کوئی شکوہ نہیں کیا، ہمیشہ تمہارے ذکر سے سکون ملتا ہے، اور دل میں بسی تم سے ملاقات کی ہی آرزو ہے۔ تو کیا پتہ چلا کہ راضی رہیے، خوش رہیں گے۔ کیا فوائد ہیں راضی رہنے کے؟ نوٹ کرتے ہیں، چہرے پہ سکون ہوگا۔ شیشے میں کبھی خود کو دیکھیں، 12 تو نہیں بجے ہوئے، چہرے پہ تفکرات کی لائنیں تو نہیں پڑ چکی، ماتھے پہ تیوریاں تو نہیں آ چکی، چہرے سے اب دکھی، اداس، سیڈ اور بورنگ تو نہیں دکھتے۔ اللہ نہ کرے ایسا کسی کے ساتھ ہو، ایسے بندوں کے ساتھ جینا بھی ایک عذاب ہے، جن کو دیکھ کے لگے کہ زندگی میں کبھی کوئی خوشی ان کو ملی ہی نہیں۔ پھر اسی طرح دوسرا فائدہ ہوگا کہ دل کو ٹھنڈک ملے گی، اور جس کے اندر ٹھنڈک ہوتی ہے نا، پھر اس کے باہر بھی ٹھنڈک آتی ہے۔ پھر اللہ اور اس کے رسول کے وعدوں پہ بھروسہ ہوگا، ایمان اور اطاعت میں اضافہ ہوگا، تقدیر پہ بھروسہ ہوگا، اور سب سے خوبصورت بات، حق اور قربانی کے مطالبے پر ہر لمحہ تیار۔ ہم تو رو رہے ہوتے ہیں، حالات ہی نہیں ٹھیک، واقعات نہیں ٹھیک، ماحول ٹھیک نہیں، ابھی گھر کے مسئلے، باہر کے مسئلے۔ یاد رکھیے، جب اللہ اپنے لیے آپ کو نکلنے کا موقع دے، آپ سے کوئی مطالبہ کر لے، تو اگر آپ واقعی اللہ پہ راضی ہیں تو نکلنا آسان ہوگا، اور اگر نہیں تو ایک عذر دور تو دوسرا تیار۔ آپ دیکھیے کہ اللہ تعالیٰ حالات بدل کر ہمیں یہ بھی تو دکھاتا نا، کہ سارے بھی عذر میں لے لوں، پھر بھی جس کو نہیں لینا اس کو نہیں لینا، جس کو نہیں دینا اس کو نہیں دینا۔ تو کیا پتہ چلا کہ اللہ کی رضا مندی تمام نعمتوں سے افضل ہے۔ سورۃ آل عمران میں کیا آتا ہے، بالکل شروع میں ہی، دوسرے رکوع میں، آیت 14-15 کے بعد، کہ ورضوان من اللہ اکبر۔ اس آیت کی روشنی میں ایک بندہ کہہ سکتا ہے کہ اللہ کی رضا دنیا کی تمام عمر کی عبادت، ریاضت، مجاہدے اور دنیا کی نعمتوں سے لے کر جنت الفردوس تک کی نعمتوں سے بڑھ کر ایک نعمت ہے۔ اللہ تعالیٰ آپ کو مجھے اس رضا کو پانے والا بنا دے، اسی کی خواہش رکھیں، اسی کی تڑپ رکھیں۔ اور پھر اگلا ٹاپک کیا ہے، اللہ تعالیٰ سے جھگڑا نہیں۔ کیا ہے میری آپ کی اوقات جھگڑنے کی؟ دیکھیں، جھگڑے تو برابر والوں میں ہوتے ہیں، ہم تو اللہ تعالیٰ کے مقابلے میں کچھ بھی تو نہیں۔ تو رضا مندی بندے کو رب تعالیٰ کے احکام اور اوامر میں مخالفت سے بچا لیتی ہے، کیونکہ اس کے فیصلے پر راضی نہ ہونا مخالفت ہی ہے۔ ابلیس کی اللہ کے حکم سے مخالفت کی بنیاد یہی تھی کہ وہ اللہ کے کائناتی منصوبے سے راضی نہ ہوا، یعنی آدم کو سجدہ نہ کیا۔ ملحدین اور منکرین، یعنی دین سے نکلنے والے یا اس کا انکار کرنے والے، ان کا بڑا جرم یہ ہے کہ وہ رب تعالیٰ سے عظمت کی چادر اور کبریائی کی رضا چھیننا چاہتے ہیں، کہ ان کے مقام جبروت کے لیے سر اطاعت خم نہیں کرتے، اس کے عوامر کو نہیں بجا لاتے، منہیات سے رکتے نہیں، تقدیر کے شاکی ہوتے ہیں، اور ان کا رویہ تسلیم کا نہیں ہوتا۔ سوچئے تو بہت بڑی سزا ہے یہ، کیا کہ بندہ رب سے جھگڑے۔ تو کیا سیکھا؟ کہ جو منکر ہیں، جو دین سے نکلے ہیں، ان کا رویہ اللہ سے کیا ہوتا ہے، کہ وہ اللہ کی کبریائی اور عظمت کو نہیں مانتے، اس کے مقام جبروت۔ اور جبروت کیا ہوتا ہے؟ جبر سے، یعنی جبر کا تو مجھے لفظ اللہ کے نام الجبار سے یاد آتا ہے، ٹوٹی ہڈیوں کو جوڑنے والا، ٹوٹے گھروں کو جوڑنے والا، ٹوٹے دلوں کو جوڑنے والا۔ اتنی بڑی ہستی کے آگے پھر انسان سر نہ چکائے، اس کے حکموں کو نہ مانے، اس کی روکی بھی باتوں سے نہ رکے، اور تقدیر کے شکوے ہی کرتا رہے، اس سے بڑی سزا اور کیا ہے؟ تو پھر اگلی بات لیجئے کہ حکم نافذ اور فیصلہ عادلانہ۔ اللہ اکبر۔ بندے کا अल्लाह के मामले में मामला क्या होना चाहिए। देखिएगा, बंदे पर अल्लाह का हुक्म नाफिस और इसके सिलसिले में फ़ैसला आदिलाना होता, जैसा कि हदीस में इसे यूं ताबीर किया है, फरमाए मादिन फी या हुक्मुक अदलुन फी या कदाउक। दुआ आपको चंद दिन पहले भी सिखाई थी, जिसमें इंसान अल्लाह के आगे बिछता हुआ दिखता है। अल्लाहुम्मा इन्नी अब्दुक इब्नु अब्दिक इब्नु अमतिक नासियती बियदिक मादिन फी या हुक्म अदलुन फी या कदाउक, यानी जो अल्लाह के अदल को न माने वो जालिम व जाबिर है, कि अल्लाह का मुल हाकमीन ने तो जुल्म अपने ऊपर हराम कर लिया। वो बंदे पर जुल्म नहीं करता, वो इससे पाक है, लेकिन लोग ख़ुद ही अपनी जानों पर जुल्म करते हैं। और इस कौल अदलफ़ी या कदाओ, यानी इंसाफ है तेरी कज़ा में, यानी जो तू मेरे साथ मामला करता है वो बड़ा अदल वाला करता है, तूने मेरे पे कभी कोई जुल्म या ज़्यादती नहीं की, इसमें यह भी दाखिल है कि बंदा गुनाह करता है, और इसी तरह कौल में गुनाह का असर और अकूबत भी दाखिल है। दोनों ही अल्लाह के हुक्म से होते हैं। बंदा गुनाह करे, इसका फ़ैसला बास गहरी हिकमतों और असरार के बायस होता है, और कभी इसमें बड़े मसाले यानी मसलहतें होती हैं, लेकिन इन सब को सिर्फ अल्लाह ताला ही जानता है। तो क्या पता चला कि अल्लाह का हुक्म नाफिस होके रहेगा? सवाल पैदा होता है कि अल्लाह के हुक्म का निफास जब होता है तो फिर ज़िंदगी में क्या तब्दीली आती है, और किस तरह, यानी अल्लाह का हुक्म किस किस चीज़ पे नाफिस होगा। पहली बात है अकीदे तौहीद पे। अकीदे तौहीद को बिल्कुल वैसी मानिए जैसे अल्लाह का हुक्म है। फिर इबादत में वैसी इबादत कीजिए जो अल्लाह ने कही। फिर मामलात में लोगों से वैसी डील कीजिए जैसे अल्लाह ने हुक्म दिया। फिर हुदूदुल्लाह में अल्लाह का हुक्म होगा, कसास में होगा, और शरीयत में अल्लाह का हुक्म होगा। फिर इसी तरह आप देखिए कि अल्लाह ताला ही अहकमुल हाकिमीन है, यानी सब फैसला करने वालों से सबसे अच्छे, सब हुक्म देने वालों से अच्छे, इसीलिए तो उसने अपनी ज़ात पर जुल्म को हराम किया। वो हर ऐब से पाक है, और जो अल्लाह के अदल को ना माने वो जालिम और जाबिर है। तो फिर नोट कीजिएगा, शिकवा तकदीर से कोई फ़ायदा नहीं, यानी आप तकदीर के शिकवे करते रहें, आपको फ़ायदा कोई नहीं होगा। तो शिकवाए तकदीर से कोई फ़ायदा ना होगा। अदम रज़ा या तो यूं होती है कि मरगूब और महबूब चीज़ ना मिल सके, या इसके लिए नापसंदीदा चीज़ लाहक हो जाए। अब अगर इंसान को यकीन हो कि जो छूट गया वो मिलने वाला ना था, और जो मुसीबत लाहक हुई वो टलने वाली ना थी, तो इसके बाद शिकवे और शिकायत का कोई फ़ायदा ना होगा। इस शिकवे से सिवाय नफ़ा बख्श चीज़ के छूटने और नुकसान रसा चीज़ के मिलने के कुछ हासिल नहीं। हदीस में आपने फरमाया, अबू हुरैरा, तुम्हें जो कुछ भी पेश आएगा वो सब कुछ लिखा जा चुका है, तकदीर में सब तय हो गया, फ़ैसला लिखा हुआ है, कलम उठा लिए गए और सहीफे खुश्क हो गए। कितना खूबसूरत जुमला! जिसको इस बात का यकीन आ जाएगा ना, फिर उसकी ज़िंदगी में खैर ही खैर होगी। तो हमेशा अपने लिए ये चीज़ रखा करें, क्या मेरे मालिक मुझे राज़ी रख। आप देखिए कि इससे बड़ी अदा कोई नहीं, इससे बड़ा अल्लाह के साथ प्यार का इजहार कोई नहीं। इसी के बाद तो फिर अल्लाह ताला बंदे के ऊपर अपना मामला करता है। और आप देखिए कि फिर एक वक्त आता है लाड का। हम अक्सर कुरान पाक में और अहादीस में देखते हैं हज़रत मूसा अलैहिस्सलाम बड़े लाडले पैगम्बर थे, अल्लाह के साथ ऐसे खुल के बात करते थे। इन लाडों से पहले कुछ करना पड़ता है। तो हमने क्या सीखा इसमें कि तकदीर के शिकवे करने से आपको फ़ायदा होना कुछ नहीं, क्योंकि जब मरगूब और महबूब चीज़ ना मिले तो गम ना कीजिए। कोई भी नहीं करेगा कब, जब उसको यकीन आ जाएगा। किस बात का? तीन बातें लिख लें, जो छूट गया वो मिलने वाला नहीं। हम कहते हैं ना कि जो ना मिला उसका गम नहीं, क्योंकि जो मिला वो भी किसी से कम नहीं। ज़िंदगी में खुश रहने का ये राज रखिए। हम छुटी हुई चीज़ों पर रोते हैं और जो पास चीज़ें होती हैं उसकी कदर नहीं करते। इसी तरह दूसरी बात नोट करें कि मुसीबत टलने वाली नहीं। और अगली बात, शिकवा और शिकायत का कोई फ़ायदा नहीं, तो क्यों वक्त ज़ाया करें। हज़रत अबू हुरैरा से एक रिवायत का ख़ुलासा है कि जब तकदीर में सब तय हो गया, फ़ैसले लिखे गए, कलम उठा लिए गए, सहीफे खुश्क हो गए, तो फिर गम फिक्र की क्या ज़रूरत है। तो फिर अगला टॉपिक भी लिखिए कि रज़ा बिल क़ज़ा में सलामती है। रज़ामंदी से सलामती का बाब खुलता है, इससे दिल साफ और गुमराही और तंगी से पाक होता है। अज़ाब से वही महफूज रहेगा जो कल्बे सलीम लेकर आएगा, यानी जो शक व शुबा शिर्क और तलबीस इबलीस और इसके नुमाइंदों के शर से महफूज होगा। टाल मटोल और वादा वईद इसकी आदत न होगी, जिस दिल में सिर्फ अल्लाह की मोहब्बत होगी। फरमाए कह दो कि अल्लाह है, फिर इनको फजूल गोई में खेलते हुए छोड़ दो। शिकवा और अदम रजा से दिल की सलामती ख़त्म हो जाएगी। बंदा जितना ज़्यादा रजामंद होगा उतना ही इसका दिल साफ होगा, क्योंकि तकदीर पर राजी ना होने से खुब्स गुमराही और तंगी जैसी बीमारियां पैदा हो जाती हैं, और रजा से सलामत कल्ब नेकी और खैर ख्वाही के जज्बात परवान चढ़ते हैं। नाराज़गी का एक समरा हसद भी है। रजा एक शजरा तय्यबा है, इसको भी हाईलाइट करें, यानी अल्लाह से राज़ी रहना एक पाकीज़ा दरख्त है जिसको इखलास के पानी से सैराब किया जाता है और जो तौहीद के बाग में फलता फूलता है। इसकी असल ईमान है, इसकी डलियाँ आमाले सालिया हैं, इसका फल मीठा है और इसकी हलावत पक्की है। हदीस में है कि जो अल्लाह को रब मान कर राज़ी रहे, मन रदिया बिल्लाही रब्बम व बिल इस्लामी दीनम व बी मुहम्मदिन नबीयन सल्लल्लाहु अलैहि वसल्लम, तो उसको क्या होगा? ज़ाका तामुल ईमान, उसने ईमान का जायका चख लिया। और हदीस में यह भी आता है कि जिसके अंदर तीन चीज़ें होंगी वो इनके ज़रिए ईमान की हलावत पा लेता है। तो फिर इन तीन में से एक चीज़ तकदीर पर राज़ी रहिए। अल्लाह ने आपको मुझे जो तकदीर के मामले दिए हैं, अगर आप उन सब के ऊपर राज़ी रहते हैं तो अल्लाह ताला खैर का मामला भी करता है। तो सवाल लिखिए कि तकदीर पर रजामंदी के क्या फ़वाद हैं। छः चीज़ें नोट करें। पहली बात है सलामती का दरवाज़ा, तंगी से पाक दिल, टाल मटोल नहीं करते ऐसे लोग। जिस दिल में सिर्फ अल्लाह हो वो दिल हसद से पाक दिल होता है और ईमान से लबरेज दिल होता है। तो फिर ईमान की मिठास लेनी है क्या करना पड़ेगा? तीन चीज़ें। नंबर एक, अल्लाह को रब मानिए, इस्लाम को दीन मानिए और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को रसूल मानिए। आप कहते हैं ये कैसे? तो ये पूरी हदीस एक्सप्लेन्ड है, वहाँ से सुन लीजिए। क्या खूबसूरत ये मुकाम है और क्यों अल्लाह के नबी ने इसको ईमान के साथ जोड़ा है। सच तो ये है कि अभी तक ईमान का ये जायका भी नहीं चखा पूरी तरह। कभी चखा होगा तो उसकी खूबसूरती और उसकी ठंडक को आप नोट कर सकते हैं। इसी तरह शिकवाए तकदीर शक का दरवाज़ा है, इसको भी हाईलाइट करें, यानी दिल में शक आता है उस बंदे के जो तकदीर के शिकवे करता है। शिकवा करने से बंदे पर अल्लाह ताला की ज़ात, उसकी कज़ा व कदर, हिकमत और इल्म के बारे में शक का दरवाज़ा खुल जाता है। अक्सर शाकी के दिल में शकूक व शुबहात रास्ता बना लेते हैं, इससे पता नहीं चलता, इससे बहुत कम बच पाता है। अगर वो गहराई से गौर व फिक्र करे तो मालूम हो कि रज़ा और यकीन दोनों भाई हैं। ये नोट कीजिए, यानी ये दो भाई हैं, एक का नाम रज़ा और एक का यकीन, और शक व शिकवा दोनों हलीफ हैं, यानी जहाँ शक होगा वहाँ शिकवे होंगे, ये भी दोनों दोस्त हैं। इससे इस हदीस का मानी भी समझ में आता है जो तिर्मिज़ी में है, कोशिश करो यकीन और रज़ा के साथ अमल करो, अगर ऐसा ना हो सके तो रज़ा की जगह सब्र हो, सब्र में खैर कसीर है। तकदीर के शिकवा करने वाले यानी तकदीर के शाकी अंदर से खोलते हैं, अगर चीज़ का इजहार ना करते हो। आपने भी सुना होगा कुड़ना, जलना, रोना, दोना। एक होता है कॉम्प्रोमाइज़ और एक होता है सेक्रीफाइस। कॉम्प्रोमाइज़ अच्छी चीज़ है, उसमें आप एक्सेप्ट कर लेते हैं हालात को, लेकिन सेक्रीफाइस बुरी चीज़ है। हर वक्त आप चुभते रहते हैं अंदर से, आप खोलते हैं मेरे साथ क्यों, मैं ऐसा मैं वैसा, तो इसमें आपकी सेहत भी ख़राब होगी, आपका अख्लाक भी ख़राब होगा। दूसरी बात देखिए कि तकदीर के शाकी अंदर से खोलते हैं अगर चीज़ का इजहार ना भी करते हों। इनके पास बहुत से इश्कालात यानी शुबे और सवालात होते हैं, और जिनकी दिलचस्पी ऐसा क्यों और ऐसा क्यों नहीं और चूँ चुरा में होती है, यानी खुश थोड़ी रहेंगे, डिस्टर्ब माइंड्स। ऐसे लोग हर वक्त परेशान रहते हैं। तो क्या सीखा? कि शिकवे नहीं करने, तकदीर पे राज़ी रहना है, वरना दिलों में शक पैदा होगा। अब सवाल ये कि शिकवा शक के दरवाज़े खोल देता है। किस पर शक? अल्लाह की ज़ात पे शक, नऊज़ुबिल्लाह, यहाँ तो ईमान के लाले पड़ गए। پھر اس کی قضا و قدر پر شک ہوتا ہے کہ اللہ نے شاید میرے معاملے میں اچھا فیصلہ نہیں کیا، پھر اللہ کی حکمت اور اس کے علم پر شک ہے کہ نعوذ باللہ، اللہ کو پتہ ہی کوئی نہیں کہ مجھے کیا چاہیے تھا، میرے لیے کیا اچھا تھا کیا برا۔ اسی طرح بے جا سوالات کی پھر کثرت ہوتی ہے، وائے می، ایفس اینڈ بٹس، اور اللہ کے وعدوں پر یقین اور رضا پر کمی ہونے لگتی ہے۔ اور ایک اور پھر جملہ سن لیجئے کہ رضا غنا اور امن ہے، یعنی دل کا غنا ہے، دولت ہے، اللہ کی رضا پہ راضی رہنے والا بڑا امیر ہوتا ہے، اس کے دل میں بہت پیس ہوتا ہے، امن۔ جس کا دل رضا بالقدر سے معمور ہوگا، یعنی بھرا ہوگا، آباد ہوگا، اللہ اس کے سینے کو غنا، امن اور قناعت سے بھر دے گا، اس کے دل کو اپنی محبت، انابت اور توکل کے لیے خاص کر دے گا اور خالص بھی کر دے گا۔ اور جس کا دل رضا سے خالی ہوگا، اس کے دل میں سعادت اور فلاح کے مغائر امور ہوں گے۔ مغائر کیا ہیں؟ غار اور یغیر و غیرن سے، یعنی جس کا دل اللہ سے راضی ہے تو رضا سے دل اللہ کے لیے خالص ہوتا ہے، اور عدم رضا سے اللہ سے خالی ہو جاتا ہے۔ جو شاکی ہوا اور راضی نہ ہو، اس کو کوئی امن چین نہ ملے گا، اس طرح کا شکار رہے گا، وہ سمجھے گا کہ اس کی روزی ناقص اور حصہ کم ہے، اس کو آسائش کم ہے، مصائب بہت ہیں، وہ سمجھے گا کہ جتنا اللہ نے دیا وہ اس سے زیادہ کا مستحق ہے۔ یہ بھی نوٹ کریں، بندہ جو بھی لیتا جاتا ہے نا، کہتا نہیں میں تو اس سے زیادہ کا حقدار تھا، اور اندر اصل میں تکبر ہوتا ہے، بڑائی ہوتی ہے، وہ مرتبے والا اور بڑا ہے لیکن اللہ نے اس کو کم دیا، محروم رکھا ہے، مبتلا مصیبت کر دیا۔ ظاہر ہے کہ اس کیفیت کے ساتھ یہ کیسے مطمئن ہوگا، کیسے راحت پائے گا اور کیسے زندگی گزارے گا؟ یہ اس لیے کہ انہوں نے ان چیزوں کی پیروی کی جو اللہ کو ناراض کرنے والی ہیں، انہوں نے اس کی خوشنودی نہیں چاہی، بس اللہ نے ان کے اعمال اکارت کر دیے۔ جی، اللہ اکبر، کیسے اللہ تعالیٰ قرآن میں یہ ایک ایک کھول کر بات بتاتے ہیں۔ آپ کو لگتا نہیں کہ قرآن پاک سائیکالوجی کی بک ہے، لوگوں کے دکھ دور کرنے والی کتاب ہے؟ ہر دوسری بات تو قرآن کی آیت لگتی ہے، تو قرآن پڑھیں گے تو ڈپریشن دور ہوگا، قرآن کی خدمت کریں گے، قرآن کے ساتھی بنیں گے، تو آپ دیکھیے گا کہ ڈپریشن تو ایسے آپ سے بھاگے گا جیسے چوہا بلی کو دیکھ کر بھاگ جائے۔ کیا مجال ڈپریشن کی جو آپ کے قریب پھٹکے، کیا مجال غم کی جو آپ کے قریب پھٹکے؟ صرف آپ کو مضبوط ہونے کی دیر ہے، اپنے رب پہ راضی رہنے کی ضرورت ہے، اور جتنا زیادہ آپ اللہ پر راضی رہیں گے، اللہ تعالیٰ آپ کے ساتھ راضی ہوگا۔ تو کیا پتہ چلا کہ غنا اور امن ملے گا رب سے راضی رہنے پہ؟ لکھیے، جو دل اللہ کی رضا پہ راضی ہو، اللہ اس کے ساتھ کیا کرتا ہے؟ چار چیزیں، اس کو غنی کر دے گا، امن اور قناعت سے بھر دے گا، اپنی محبت ڈال دے گا، انابت اور توکل کے لیے خالص کر دے گا۔ اور جو دل خالی ہے اللہ کی رضا سے، پہلی بات ہے کہ اللہ کی محبت سے دل خالی ہو جائے گا، ایسے نہیں لگا جیسے ویران دل، پھر امن چین نہیں ہوگا اس کی زندگی میں، روزی کو کم سمجھنے والا، جو مل جائے یہ بھوکے کا بھوکا ہی رہے گا، اس کا پیٹ کبھی نہیں بھرے گا، اور خود کو زیادہ کا حقدار سمجھے گا، اور خود کو آسائش سے محروم سمجھے گا۔ اللہ ہمیں ایسی سزا نہ دے۔ پھر اگلی چیز، رضا کا ثمرہ شکر ہے، یعنی جتنا آپ اللہ سے راضی ہوں گے نا، اتنا آپ شکر کریں گے۔ رضا کا نتیجہ شکر ہے، جو ایمان کے اعلیٰ مقامات میں سے ہے، بلکہ وہی ایمان کی حقیقت ہے، کیونکہ تمام منزلوں کی انتہا مولا تعالیٰ کا شکر ہے۔ جو آدمی اپنی صلاحیتوں پر، اللہ کے احکام، اس کی صنعت اور تدبیر اور اخذ و عطا پر راضی نہ ہو، وہ شکر گزار نہیں ہو سکتا۔ شکر گزار کا دل سب سے زیادہ مطمئن، خوش اور شاداب ہوتا ہے۔ تو پھر شکر ادا کرنا ہے تو رب سے راضی رہیے۔ اور کیا ملے گا رب کی رضا کا نتیجہ؟ سورۃ ابراہیم آیت 34، وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا، اور اگر اللہ کے احسانات گننے لگو تو شمار نہیں کر سکو گے۔ کیا ملتا ہے؟ ایمان کی بلندی، دل خوش اور شادمان، اور اللہ کے ذکر سے تر زبان، اور اللہ کے احکامات ماننے میں پھر کوئی حیل و حجت نہیں رہتی۔ تو پھر اس کا کچھ اپوزٹ بھی ہوگا، بالکل ہے، تو وہ کیا ہے؟ شکوے کا ثمرہ کفر ہے۔ شکوے کرتے جائیں، اللہ نہ کرے کہیں کفر تک نہ پہنچیں، नेमतों का कुफर पहले होता है जो मनेम के कुफर तक पहुंचा देता है। मनेम कौन है? नेमत देने वाला यानी अल्लाह ताला। जब बंदा तमाम हालात में अपने रब से राज़ी रहेगा तो शुक्रगुजार भी होगा, लेकिन जब रज़ा ना पाई जाएगी तो शुक्रगुजार भी ना होगा। काफ़रों के रास्ते पे चल पड़ेगा। अकीदे में बिगाड़ और मज़हब में फसाद यहीं से शुरू होता है कि बहुत से बंदे खुदा बनना चाहते हैं बल्कि अल्लाह से आगे बढ़ना और इससे अपनी बात मनवाना चाहते हैं। जैसे कि फरमाया, हे अय्युहल्लज़ीना आमनू, ऐ लोगों जो ईमान लाए हो, ला तुक़द्दिमु बैना यदियल्लाहि व रसूलिही, अल्लाह और उसके रसूल के आगे पेश कदमी ना करो। तो क्या पता चला कि बंदा पीछे ही अच्छा लगता है, आगे अच्छा नहीं लगता। तो फिर क्या सीखा हमने कि शिकवे नहीं करने, क्योंकि ये कुफर तक पहुंचा देते हैं और अल्लाह की नाराज़गी का नतीजा अल्लाह का कुफर बन जाता है। इब्राहीम 34 में फ़ैन्ना लकुम मा सअलतुकुम, सूरह बकरा में भी आता ना, और जो कुछ तुमने मांगा सब में से तुमको इनायत किया, और अल्लाह के एहसानात गिनने चाहो तो गिन नहीं सकते। लेकिन अक्सर लोग नेमतों का शुक्र अदा नहीं करते। कोई शक नहीं कि इंसान बड़ा बेइंसाफ और नाशुक्र है। तो क्या सीखा हमने कि नाशुक्री का रास्ता मुनकरीन का रास्ता है, अकीदे में बिगाड़ आ जाता है, माशरे में फसाद पैदा हो जाता है, अल्लाह रसूल से आगे निकलने की कोशिशें होने लगती हैं। अल्लाह ताला से दुआ है कि वो हमसे राज़ी हो जाए। जज़ाकल्लाह खैर। सुबहानक अल्लाहुम्मा व बिहम्दिका, अशहदु अल्ला इलाहा इल्ला अंत अस्तग़फिरुका व अतूब इलैक। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, व तूब अलैना इन्नका अंतत तव्वाबुर रहीम। व सल्लल्लाहु तआला खैरी खल्क़िही व असहाबिही अजमाईन बिरहमतिका या अरहमुर राहिमीन। आमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।